بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. لله ما في السماوات وما في الأرض، آسمانوں اور زمین میں جو کچھ بھی ہے سارے کا سارا اللہ سبحانہ و تعالی کے لیے. اللہ کا نام بہت بابرکت ہے، اللہ کی شان بہت اعلیٰ ہے، سارے کمالات اور خوبیاں اللہ کے پاس ہیں اور سارے خزانے اللہ کے قبضے میں ہیں. ہر چھپی ہوئی چیز اللہ کے سامنے ظاہر ہے اور سارے مخلوق کے دل اللہ کے سامنے مسخر ہیں. اللہ سبحانہ و تعالیٰ کے ایک ارادے میں سارے عالم کی پیداوار. بسم اللہ الرحمن الرحیم. الرحمن علم القرآن، خلق الانسان، علمه البیان. وہ رحمان ہی ہے جس نے قرآن پاک کی تعلیم دی، اسی نے انسان کو پیدا کیا اور اسی نے اس کو بات واضح کرنا سکھایا. فلا اقسم بمواقع النجوم وانه لقسم لو تعلمون عظيم انه لقران كريم في كتاب مكنون لا يمسه الا المطهرون تنزيل من رب العالمين. میں ان جگہوں کی قسم کھا کر کہتا ہوں جہاں ستارے گرتے ہیں، اور اگر تم سمجھو تو یہ بڑی زبردست قسم ہے کہ یہ بڑا باوقار قرآن ہے جو ایک محفوظ کتاب میں درج ہے. اس کو وہی لوگ چھوتے ہیں جو خوب پاک ہیں. یہ تمام جہانوں کے پروردگار کی طرف سے تھوڑا تھوڑا کر کے اتارا جا رہا ہے. بسم اللہ الرحمن الرحیم. اقرأ بسم ربک الذی خلق، خلق الانسان من علق، اقرأ وربك الاكرم، الذي علم بالقلم، علم الانسان ما لم يعلم. پڑھو اپنے رب کا نام لے کر جس نے سب کچھ پیدا کیا، اس نے انسان کو جمے ہوئے خون سے پیدا کیا ہے. پڑھو اور تمہارا پروردگار سب سے زیادہ کرم والا ہے جس نے قلم سے تعلیم دی، انسان کو اس بات کی تعلیم دی جو وہ نہیں جانتا تھا. قرآن پاک کا تعارف خود قرآن میں جگہ جگہ اللہ پاک نے ارشاد فرمایا. جس خوش نصیب کو قرآن پڑھنے کی، یاد کرنے کی توفیق ہو جائے، بہت بڑی نعمت ہے. بچے، بڑے، عورتیں، مرد، بڑے، بوڑھے، ہر عمر میں یہ ایک بہترین مشغلہ اور آخرت کی تیاری کا بہترین ذریعہ. قرآن شریف پڑھیے اور یاد کیجیے. میدان حشر میں، قیامت کے میدان میں، آدم کی اولاد تمام کے تمام لوگ جمع ہوں گے. آدم علیہ السلام سے لے کے تا قیامت آنے والے اربوں کھربوں انسان جمع ہوئے. گویا ایک جلسہ ہو رہا ہے اور اللہ سبحانہ و تعالیٰ وہاں موجود ہیں، ملائکہ مددگار ہیں اور بیچ میں آدم کی اولاد کھڑے ہیں. مسلمان کیا، غیر مسلمان، سب وہاں موجود حشر کے میدان میں. وہاں پر کن لوگوں کو اعزاز اور اکرام ہوگا، کن لوگوں کو تاج پہنایا جائے گا؟ ایک بچہ جس کو اس کے باپ نے حفظ کرایا، اس کو تاج پہنایا جائے گا. اور اولین اور آخرین تمام انسانوں میں شور ہوگا کہ انہوں نے اپنے بچے کو قرآن کریم حفظ کرایا تھا. اور حافظ قرآن سے کہا جائے گا کہ تلاوت کرتے جاؤ اور جنت کے درجوں پر چڑھتے جاؤ. جتنی آیات ہیں قرآن شریف کی، اتنے درجات ہیں جنت کے. قرآن شریف کی آیت ایک مستقل موضوع ہے، ٹاپک ہے علم اور کمالات کا، ہر درجے کی تفصیل الگ ہے، قرآن پاک میں لاکھوں علوم ہے، تو جو درجہ جنت کا ملے گا اس کا آدمی تصور نہیں کر سکتا۔ تو قرآن پاک کا فائدہ اور حکومت صرف دنیا میں ہی نہیں ہے، قبر میں ہے، حشر میں ہے، جنت میں ہے، ہمیشہ ہمیشہ تک فائدہ دے گا۔ اللہ اکبر۔ قرآن کے نزول کا مقصد یہ ہے کہ عقائد کی اصلاح ہو، قلوب اور لوگوں کی اصلاح ہو۔ صحابہ کرام رضی اللہ عنہم، ان کے نفس کیسے پاکیزہ تھے اور ان کی تربیت کیسی ہو چکی تھی، کفر اور شرک کی نفرت ان کے دلوں میں تھی، ایمان کی محبت ان کے اندر، ہمدردی کا مادہ ان کے اندر، عبادت کا ذوق ان پر غالب آ چکا تھا، خدمت کا جذبہ ان کے اندر، نفسانی خواہشات کا کانٹا دور ہو چکا تھا، دنیا کی محبت جا چکی تھی، اور ایک ایک صحابہ یہ رسول صلی اللہ علیہ وسلم کے نگرانی میں تزکیہ نفس کا یہ چلتا پھرتا ثبوت ہے۔ بزرگان دین فرماتے ہیں حافظ قرآن سے، تمہارے دل میں چودھویں کا چاند سو رہا ہے، فل مون، اور چودھویں کے چاند کی کیا حقیقت ہے؟ آپ کے دل میں اللہ کا کلام ہے، علم الہی ہے، علم اعظم ہے، یعنی سب سے بڑا علم اور سب سے اونچا، ہائیسٹ نالج۔ اللہ اکبر۔ شیخ الاسلام ابن تیمیہ رحمۃ اللہ علیہ فرماتے تھے کہ دشمن میرا کیا بگاڑیں گے، میری جنت تو میرے دل میں ہے، میں تو اپنی جنت لیے پھر رہا ہوں، اللہ کا کلام اور اللہ کا علم میرے سینے میں ہے، میرا باغ اور گارڈن میرے ساتھ ہے، تو میں بالکل آزاد ہوں، جہاں رہوں گا آزاد۔ اس عالم میں سب سے قیمتی چیز، بزرگ فرماتے ہیں، ایک بزرگ کہنے لگے، اس عالم میں سب سے قیمتی چیز جس کا براہ راست اللہ سے تعلق ہے، اور جو سب سے بڑی دولت اس آسمان کے نیچے ہے، وہ قرآن مجید ہے، اس سے بڑھ کر اور کوئی چیز نہیں ہو سکتی۔ سالکین، تزکیہ نفس، ان کے لیے بعض بزرگوں نے فرمایا کہ سلوک اور تصوف، اس کا آخری درجہ قرآن ہے، اور نوافل میں قرآن مجید پڑھنے سے حاصل ہوتا ہے، کثرت تلاوت سے حاصل ہوتا ہے، اللہ کی عظمت کا یقین اور قرآن پڑھنے کے ثواب کا یقین۔ جتنا پڑھیں گے اتنے درجات اور اتنی نیکیاں ملیں گی۔ اللہ اکبر۔ قرآن پاک میں سجدہ تلاوت آتا ہے، وہاں پر بعض بزرگوں سے منقول ایک دعا ہے، اے اللہ، میں نے آپ ہی کے لیے سجدہ کیا، آپ ہی پر ایمان لایا، آپ کے سامنے سر تسلیم خم کیا، میرے چہرے نے سجدہ کیا اس ذات کو جس نے اس کو پیدا کیا اور صورت بخشی اور اپنی قدرت سے اس میں کان اور آنکھ بنائی، کتنی بابرکت ذات ہے اس اللہ کی، تمام کاریگروں سے بڑھ کر زیادہ کاریگر ہے، پاک اور بزرگ ہے، جو فرشتوں اور روح کا رب ہے۔ اے اللہ، میرے لیے اس سجدے کے بدلے میں اپنے یہاں ثواب لکھ دیجئے اور اس کو اپنے پاس ذخیرہ بنا دیجئے، اس کے ذریعے میرے گناہ کا بوجھ ہلکا فرما دیجئے، اور مجھ سے یہ سجدہ اس طرح قبول فرما لیجئے جس طرح آپ نے اس کو اپنے بندے داؤد علیہ السلام سے قبول فرمایا تھا۔ تلاوت قرآن کی خصوصیت، یہ امت محمد صلی اللہ علیہ وسلم، یہ ان کی خاص خصوصیت ہے۔ بزرگ فرماتے ہیں کہ یہ نعمت فرشتوں کو بھی حاصل نہیں ہے، اس لیے فرشتے نمازوں میں شریک ہوتے ہیں کہ امام کی تلاوت سنے، اور سورہ فاتحہ ختم ہوتی ہے تو فرشتے آمین کہتے ہیں، اور جہاں قرآن پڑھا جائے وہاں ملائکہ جمع ہو کر اوپر نیچے عرش تک پہنچ جاتے ہیں، اس جگہ کو گھیر لیتے ہیں، اور قرآن کی تلاوت کی وجہ سے جو رحمتیں نازل ہوتی ہیں اس وجہ سے فرشتے وہاں آتے ہیں. اللہ اکبر، اللہ حدیث شریف میں آیا کہ قرآن کا ماہر جو اچھی طرح پڑھتا ہے ان فرشتوں کے ساتھ ہے جو نیک ہیں، مقدس ہیں، لکھنے والے ہیں. اور جو آدمی قرآن شریف کو اٹکتا ہوا پڑھتا ہے اور اس میں دقت اور مشقت ہوتی ہے، اس کے لیے دوہرا اجر ہے، ڈبل ریوارڈ. جو آدمی قرآن پاک حفظ کرنے کی نیت کرے اور پورا قرآن حفظ کرنے سے پہلے انتقال ہو جائے، تو انشاءاللہ جب وہ قبر میں رکھا جائے گا تو ایک فرشتہ وہاں آ کر اس کو حفظ کرائے گا، اور بقیہ قرآن اس کو وہاں پر ملے گا، حتیٰ کہ قیامت کے میدان میں وہ حافظ ہو جائے گا. شریف میں آیا کہ تین آدمی ایسے ہیں جنہیں حساب کتاب کی پرواہ نہیں ہوگی، یعنی قیامت کے حساب سے بے فکر، نہ انہیں سور پھونکنے کی چیخ و پکار سے کوئی دہشت ہوگی، نہ قیامت کے دن حشر کے میدان میں کوئی گھبراہٹ اور غم ہوگا. تین آدمی ہیں، ایک قرآن پاک کا حافظ جو اللہ تعالیٰ کے احکام پر پوری پابندی سے عمل کرے، یہ اللہ کے دربار میں سردار اور معزز ہو کر آئے گا، اور دوسرا وہ مؤذن جو 7 سال تک اذان دے اور اس پر تنخواہ نہ لے، اور تیسرا وہ غلام جو اپنی جان سے اللہ کا حق بھی ادا کرے اور اپنے مالکوں کا حق بھی ادا کرے. قرآن شریف سیکھو، یاد کرو، اس سے میدان حشر کی گھبراہٹ سے محفوظ رہو گے. نصیحتیں قرآن حفظ کرنے والوں کے لیے، عبداللہ بن مسعود رضی اللہ عنہ کی نصیحت، حافظ قرآن کے لیے لائق اور مناسب ہے کہ ان باتوں کو اپنا شعار بنا لے، اس کی رات کی عبادت کے ذریعے جبکہ اور لوگ سو رہے ہوں، دن کو روزہ رکھنے کے ذریعے جب لوگ بغیر روزے سے ہوں، اور اس کے رنج اور فکر آخرت کے ذریعے جبکہ دوسرے لوگ خوش ہو رہے ہوں، اور اس کی خاموشی کے ذریعے جبکہ لوگ ادھر ادھر کی باتوں میں لگے ہوئے ہوں، اور اس کی تواضع اور نیاز مندی کے ذریعے جبکہ دوسرے لوگ تکبر میں مبتلا ہوں. اور حافظ قرآن کے لیے ایسا ہے کہ رونے والا غمگین، حکیم اور بردبار ہو، اور غافل اور شور مچانے والا اور چلانے والا اور تیز مزاج نہ ہو. حضرت عمر بن خطاب رضی اللہ عنہ نے ایک خط لکھا ایک جگہ، ایک بستی کو، کہ یہاں جتنے لوگوں نے قرآن حفظ کیا ہے ان کے نام میرے پاس لکھ کے بھیجو تاکہ میں ان کو خصوصی وظیفہ دوں، اور ان لوگوں کو قرآن کی تعلیم دینے کے لیے مختلف جگہوں میں بھیج دوں. ابو موسیٰ عشری رضی اللہ عنہ نے لکھا کہ میرے پاس کچھ 300 کے قریب لوگ ہیں قرآن حفظ کیے، تو عمر رضی اللہ عنہ نے ان کو خط لکھا. عمر رضی اللہ عنہ کا خط حافظ قرآن کے نام، بسم اللہ الرحمن الرحیم، اللہ کے بندے عمر کی جانب سے عبداللہ بن قیس اور اس کے ساتھیوں کے لیے جو قرآن پاک کے حافظ ہیں. سلام فرمایا، پھر ان کو نصیحت فرمائی کہ یہ قرآن شریف تم لوگوں کے لیے اجر ہوگا اور شرافت اور ذخیرہ ہوگا، تم اس کی اتباع کرنا، یعنی اس کو فالو کرنا، اور ایسا نہ ہو کہ قرآن تمہیں فالو کر رہا ہو، تم آگے آگے کو اپنی مرضی سے قرآن تم کو پیچھے ڈال دیا. جس آدمی کا اتباع قرآن نے کیا، یعنی اس آدمی نے قرآن کو اپنی پیٹھ پیچھے ڈال دیا، تو قرآن اس کو اس کی گدی میں زور سے دھکا مار کر اوندھا کر دے گا، حتیٰ کہ اس کو جہنم میں پھینک دے گا. اور جس آدمی نے قرآن کا اتباع کیا، یعنی قرآن آگے ہے اور آدمی اس کو فالو کر رہا ہے، تو قرآن اس کو فردوس یعنی جنت کے باغات میں پہنچا دے گا. اگر تم سے ہو سکے تو ایسا کر لو کہ قرآن تمہارے لیے سفارش کرنے والا ہو اور تمہاری شکایت کرنے والا نہ ہو، اس لیے کہ قرآن جس کی سفارش کرے گا وہ جنت میں داخل ہو جائے گا، اور جس کی قرآن شکایت کرے گا وہ جہنم میں داخل ہوگا۔ اور تمہیں معلوم ہونا چاہیے کہ یہ قرآن ہدایت کا سرچشمہ اور علم کی کلیاں ہیں، اور رحمان کے پاس آنے کا نیا زمان ہے، اس کے ذریعے اللہ تعالیٰ اندھی آنکھوں کو بینا اور بہرے کانوں کو سننے والا اور پردے میں پڑے ہوئے دلوں کو کھول دیتا ہے۔ اور تمہیں معلوم ہونا چاہیے کہ بندہ جب رات کو کھڑا ہوتا ہے اور مسواک اور وضو کرتا ہے، پھر اللہ اکبر کہتا ہے اور قرآن پڑھتا ہے، تو فرشتہ اپنا منہ اس کے منہ پر رکھ دیتا ہے اور کہتا ہے کہ اقرا، پڑھو، تلاوت کرو، تلاوت کرو، تم اچھے ہو اور تمہارے لیے اچھائی ہے۔ اور اگر صرف وضو کرتا ہے اور مسواک نہیں کرتا تو اس کی حفاظت کرتا ہے اور ایسا معاملہ نہیں کرتا۔ سن لو کہ قرآن کا نماز کے ساتھ پڑھنا ایک محفوظ خزانہ ہے اور رکھی ہوئی خیر ہے، جہاں تک تم سے ہو سکے اس کی کثرت کیا کرو، اس لیے کہ نماز نور ہے اور زکوٰۃ دلیل ہے اور صبر روشنی ہے اور روزہ ڈھال ہے، اور قرآن یا تو تمہارے نفع کے لیے حجت ہے یا تمہارے نقصان کے لیے حجت ہے۔ تو تم قرآن کی تعظیم کرو اور اس کی اہانت نہ کرو، یعنی قرآن کی انسلٹ مت کرو، اس لیے کہ اللہ تعالیٰ اس کا اکرام کرے گا جو قرآن کا اکرام کرے گا، اور اس کی اہانت کرے گا جو قرآن کی اہانت کرے گا۔ اور تمہیں معلوم ہونا چاہیے کہ جس نے اس کی تلاوت کی اور حفظ کیا اور اس پر عمل کیا اور جو کچھ اس میں ہے اس کا اتباع کیا، اس کی دعا اللہ کے نزدیک مقبول ہے، مگر اللہ چاہے تو دنیا میں جلد دے دے اور نہیں تو آخرت میں ذخیرہ تو ہے ہی۔ اور تمہیں معلوم ہونا چاہیے کہ جو کچھ اللہ کے پاس ہے بہتر ہے ان لوگوں کے لیے باقی رہنے والا ہے جو ایمان لائے اور انہوں نے اپنے رب پر توکل کیا۔ چند اعمال میں اس کی فوائد بزرگان دین نصیحت کرتے ہیں حافظ جو قرآن کا حفظ کریں، فرمایا کہ تقوی کا لباس پہنو، اپنے کھانے پینے کپڑے مکان میں پرہیزگاری اختیار کرو، ظاہر اور پوشیدہ کھلے ہوئے اور چھپی ہوئی حالت میں ہر طرح سے تقوی اور خوف الہی کو اختیار کرو، باوقار بنو، لہو و لعب یعنی بہت زیادہ کھیل کود والی چیزوں سے پرہیز کرو، خوش اخلاق بنو، نرم گفتار، نرمی سے بات چیت کرنے والے، نفسانی خواہش سے بچو ناراض نہیں ہو، اور قرآن اور حدیث اور فقہ کو ہر اچھے خلق کی طرف رہبر بناؤ، ظلم کرنے سے بچو، کسی پر ظلم نہ کرو، اگر کوئی ظلم کرے تو اس کو معاف کر دو، اپنے آپ کو تواضع والا اور عاجز سمجھو، کوئی چھوٹا بڑا آدمی حق بات بیان کرے اس کو قبول کرو، صلہ رحمی کرو، رشتہ داروں سے جوڑے رکھو اور دوسرے لوگوں کو فائدہ پہنچاؤ، اور قرآن کی تعلیم شوق سے کرو، اپنے عقل کو حاضر کر کے شوق کے ساتھ، اور مخلوق سے بے پرواہ ہو جاؤ کہ اللہ تعالیٰ دینے والے ہیں۔ اللہ اکبر۔ بسم اللہ الرحمن الرحیم۔ جو قرآن پاک یاد کرتے ہیں اس کے لیے بزرگوں نے فرمایا کہ ایک ہی طباعت اور سائز اور نمونے والے نسخہ قرآن کی پابندی کرنا، یعنی قرآن پاک کے لیے ایک چھپی ہوئی جو اس کی کتاب ہے، اور 15 لائنوں والے نسخے بھی ہوتے ہیں اور دوسرے بھی ہوتے ہیں، تو اس میں چھوٹے بڑے دوسرے مختلف کلر کے اور طرح طرح کے کاغذ اور دوسری چیزیں تبدیل نہ کرے، ایک قرآن پاک لیا اور زندگی بھر اس کو لے لیا کہ میرا قرآن ہے، اسی میں سے یاد کرو اور پوری زندگی پڑھو 60-70 سال اس میں سے۔ نسخے بدلنا نہیں ہے، بدلنا ہے تو دوسرا بھی ویسا ہی ہو، آئیڈینٹیکل ہو، اسی کی طرح ہو۔ وجہ یہ ہے کہ آیات اور کلمات اور حروف حتیٰ کہ صفحات، ان کی شکلیں ذہن میں منقش ہو جاتی ہیں، فوٹوگرافک میموری، اور حفظ کرتے وقت یہ چیزیں نظر کے سامنے آتی جاتی رہتی ہیں۔ اگر آپ نے نسخہ تبدیل کر لیا अभी क्या करते हैं कि कभी उसमें से पढ़ लिया, किताब में से, कभी फोन खोल के पढ़ लिया, कभी वाइड स्क्रीन, कभी छोटी स्क्रीन, कभी बड़ी स्क्रीन, कुरान को एक मुअम्मा बना दिया है। तो उसका हल ये है कि एक ही कुरान है, उसको रखो, जुजदान में लपेटो, उसको ऊपर किसी अलमारी में रखो, वहां से उतारो, रहल पर रखो, बावजू बैठो, उसको खोलो, टेबल पर रखो। ऐसा नहीं कि पॉकेट में से फोन निकाला और शुरू हो गया। ये 14 सदी से इसका कोई तसव्वुर नहीं था। वो तो चलो कोई बेचारा सफर में है, कहीं बैठा है मस्जिद में इंतजार कर रहा है, कुरान पाक सामने नहीं है, जंगल में बैठा है, जहाज में उड़ रहा है, चलो फोन के अंदर भी है, पढ़ लेते हैं। लेकिन हर वक्त जो है वो अपने पास अपना कुरान रखो। तो हुरूफ और सफहात की सूरतें और जगहें जो जहन में मुनक्कश हैं, फोटोग्राफिक मेमोरी, उसमें तब्दीली हो जाने की वजह से जहन तब्दील हो जाएगा और उस वक्त फिर याद करने और दोहराने में मुश्किल होगा। और शुरू से आखिर तक कुरान हिफ्ज करने वाले एक ही उस्ताद रखें और उस्ताद को बदले नहीं। उस्ताद को ट्यूटर नहीं समझना है, उस्ताद को देते हैं कुरान सुनते हैं, ये ऐसा नहीं है। रूहानी नफ्सियाती एक पाकीज़ा रिश्ता इलाका उस्ताद क्या है? शेख है। आजकल क्या होता है कि फ़ोन में सब दुनिया के सबसे अच्छे कारी और सबसे अच्छे मुअज्जिन और दुनिया के सबसे अच्छे अरबिक टीचर सारे इंटरनेट से ढूंढ के उसको फ़ोन में डाल लेते हैं लोग। और फिर अपने के इलाके में कोई मस्जिद में इमाम है और कोई पढ़ाने वाला है, उसको तो समझते हैं कि भाई इनको तो इतना आता नहीं है जितना मेरे फ़ोन के अंदर है। तो इस तरह शैतान आ गया और तकब्बुर में मुब्तला कर दिया। तो अब क्या सीखेगा? जो सीखेगा वो भी भूल जाएगा। इसलिए अपने इलाके में जिससे पढ़ते हो उसका अदब करो, चाहे मस्जिद का मुअज्जिन है, चाहे उसको ठीक से नहीं आती तजवीद, कोई बात नहीं, उसका अदब करो, उसकी खिदमत करो। और वो भेजेगा फिर बड़े उस्तादों के पास, फिर उनसे जाके पढ़ो। तो उस्ताद का अदब बहुत ज़रूरी है। और कंपेयर कभी नहीं करना कि फलां ज़्यादा अच्छे थे और वो इस तरह के इमाम मिल जाते तो बड़ा अच्छा रहता। तो सीखने में ज़िंदगी भर किसी से अलिफ बा ता भी सीखा है उसकी इज्जत करो। तो आज के ज़माने में टेक्नोलॉजी की कमी नहीं है और IQ की कमी नहीं है, दिमाग भी शार्प है, पैसे भी अच्छे हैं, खाना भी अच्छा मिलता है और घर में हालात भी बहुत अच्छे हैं, अम्मा अब्बा भी चाहते हैं, फिर क्या वजह है? सारा किस्सा ये है कि आज के ज़माने में अदब रुख्सत हो गया है, अदब छू कर भी नहीं गुजरा कि किसको कहते हैं। इसलिए पहली चीज़ अदब है। हारून रशीद ने अपने बच्चे को, एक बादशाह ने बच्चे को बुजुर्ग के पास पढ़ने के लिए भेजा, फिर देखने के लिए आया क्या सिखा रहे हैं। देखा कि बुजुर्ग वजू कर रहे हैं और शहजादा प्रिंस, क्राउन प्रिंस, लोटे में पानी लेकर पानी डाल रहा है पैर पर। बादशाह नाराज हो गया, अरे आप इसको ऐसा आपने हाल किया है, तो क्या सिखा रहे हैं इसको? बुजुर्ग ने कहा कि मैं तो अदब सिखा रहा हूँ। बादशाह ने कहा मैं इस काम के लिए भेजा था आपको, असल में होना ये चाहिए था कि ये एक हाथ से लोटा पकड़कर पानी डालता और दूसरे हाथ से आपके पैर को मल मल के साफ करता, इस काम के लिए भेजा था, वो आपने सिखाया ही नहीं, आप सिर्फ लोटे से पानी डलवा रहे। तो पहले ज़माने में इतना लोग अदब किया करते थे। इमाम अबू हनीफा रहमतुल्लाह अलैह अपने उस्ताद हम्माद के घर की तरफ, गली की तरफ पैर भी नहीं करते थे, हालांकि उस्ताद का घर 7 गली दूर था, 7 स्ट्रीट। तो आज के ज़माने में ये इंटरनेट और फ़ोन और चीज़ें कमी नहीं है, लेकिन कोई हिफ्स का उस्ताद है, किसी को फ़ोन पर सुनाते हैं, स्काइप पर सुनाते हैं, तो क्या किस्सा ये है कि उस्ताद को ट्यूटर समझते हैं, उस वजह से कोई फ़ायदा नहीं होता। तो ऐसा नहीं है, कोई दोस्त भी हो, उस्ताद नहीं है, चलो कोई दोस्त है, उम्र में छोटा है, कोई आदमी है, मस्जिद में मुअज्जिन है, जब तक अदब नहीं करोगे दीन की हकीकत नहीं मिलेगी। गुनाहों से बचना, इमाम शाफई रहमतुल्लाह अलैह ने अपने उस्ताद से अपने हाफजे की खराबी की शिकायत की। इमाम शाफई रहमतुल्लाह का हाफजा कैसा था कि वो कुरान शरीफ का एक सफ़ा खोलते और नज़र डालते तो वैसे ही याद हो जाता उनको, ऐसा हाफजा था। उसके बावजूद उन्होंने अपने उस्ताद से शिकायत की कि मेरी मेमोरी थोड़ी सी कमज़ोर है, ऐसा उनका स्टैंडर्ड होता था। तो उस्ताद ने क्या कहा कि उस्ताद ने कहा कि इल्म एक नूर है और ये किसी गुनहगार को नहीं दिया जाता, तो इसलिए अगर तुम्हारे कोई गुनाह है तो उसको छोड़ दो। इमाम शाफी को नसीहत कर रहे हैं उस्ताद। तो जितना कुरान पाक और उस्ताद की ताज़ीम और अदब करोगे उतना अल्लाह ताला कलाम पाक का फैजान फरमाएंगे। अल्लाह बिस्मिल्लाह रहमान रहीम। पहले ज़माने के बादशाह, उनके महल में और उनके नौकर नौकरानी, ये सब कुरान पाक पढ़ते रहते थे। खलीफा हारून रशीद, उनके महल में मलका जुबैदा, उनके महल में 100 बांदियां थीं, 100 नौकरानियां, और कुरान शरीफ की हाफिजा थीं, और उसके अलावा और भी खादमाएं थीं जिनको कुछ थोड़ा थोड़ा हिस्सा याद था। तो शाही महल में, रॉयल पैलेस में, ये तमाम नौकरानियां कुरान पाक की तिलावत करती रहती थीं, और हर खादमा और नौकरानी रोज़ाना 3 पारे बाकायदगी से तिलावत करती। तो बादशाह के महल में क्या हो रहा है, नौकर भी कुरान पढ़ रहे हैं। जब नौकर पढ़ रहे हैं तो बाकी जो शाही खानदान है और बादशाह मलका, उनका क्या हाल होगा। तो ऐसी कुरान शरीफ के लोग उसके फजाइल और शौकीन होते थे। सहाबा रदी अल्लाह अन्हुम जब सुबह की नमाज अदा कर लेते तो हलके बनाकर बैठ जाते, कुरान करीम पढ़ते, फराइज और सुन्नतों की तालीम हासिल करते और अल्लाह का जिक्र करते। हदीस शरीफ में है कि कोई कौम अल्लाह के घरों में से किसी घर में किताबुल्लाह की तिलावत और आपस में उसके दर्स व तदरीस के लिए जमा नहीं होती, मगर ये कि उन पर सकीना यानी दिल की तमानियत और तस्कीन नाजिल होती है, रहमत इलाही उनको ढांप लेती है, मलाइका उनको घेर लेते हैं और अल्लाह ताला उनका जिक्र अपने मुकर्रब मलाइका की मजलिस में फरमाते हैं। जो लोग सुबह की नमाज जमात से पढ़ें फिर नमाज की जगह में बैठकर अल्लाह की किताब कुरान पाक सुनने सुनाने सीखने सिखाने में लग जाएं, तो अल्लाह ताला फरिश्ते मुकरर कर देते हैं जो उनकी बख्शिश की दुआ करते रहते हैं। आप कुरान पढ़ो, फरिश्ते आपके लिए दुआ कर रहे हैं। अबू जर रदी अल्लाह अन्हु को हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ये इब्ने माजा की हदीस है, कि ऐ अबू जर, अगर तुम सुबह जाकर एक आयत कुरान शरीफ की सीख लो तो ये नवाफिल की 100 रिकात से अफजल है, और तुम सुबह जाकर एक बाब एक चैप्टर इल्म का सीख लो, खा उस वक्त उस पर अमल की ज़रूरत हो या ना हो, तो 1,000 रिकतें नफिल पढ़ने से बेहतर है। अल्लाह अकबर। अगर तुम खुश नसीबों की ज़िंदगी और शहीदों की सी मौत और हशर के दिन नजात और खौफ के दिन अमन और अंधेरों के दिन नूर और रोशनी और गर्मी के दिन साया और शेडो और प्यास के दिन सैराबी और तराजू के तौलने के वक्त वजन का पल्ला झुक जाना और गुमराही के दिन हिदायत, ये सब नेमतें चाहते हो तो कुरान शरीफ के तालिब इल्म हो जाओ, क्योंकि कुरान अल्लाह का जिक्र शैतान से हिफाजत और तराजू में झुकाव का जरिया है। बरकतें ही बरकतें, और कुरान की तिलावत ऐसे करे कि ये अल्लाह रब्बुल आलमीन का कलाम है, महबूब का खत आया है, अहकमुल हाकिमीन का कलाम है, सुल्तानुस सलातीन का फरमान है, उस बादशाह का कानून है जिसके बराबर कोई नहीं है। इसलिए बहुत ज्यादा आदाब की जरूरत है। इकरमा रदी अल्लाह अन्हो कुरान पाक पढ़ने को खोलते थे तो बेहोश होकर गिर जाते थे। अभी क्या है, प्लास्टिक की स्क्रीन पे खोला, काला पीला, उतनी देर में कोई मैसेज आ गया, उतनी देर में कोई म्यूजिक बज गई, कुरान शरीफ का बेड़ा गर्क कर दिया। ला हौल वला कुव्वत इल्ला बिल्लाह। अल्लाह अकबर। एक बच्चा कुरान पढ़ रहा था, उसमें उसको कहीं कॉल आ गई, मेरी अम्मी की कॉल आ गई। लो भाई, भाई फोन को अलग करो और कुरान को वैसे ही पढ़ो जैसे 14 सदियों से पढ़ते आ रहे थे। एक बुजुर्ग को जब पढ़ा जाता सूरह जिलजाल, इजा जुलजिलतिल अर्द जिलजालहा, ये सूरह पढ़ने से आधे कुरान के बराबर सवाब मिलता है। तो इसका मजमून इतना हैबत वाला है कि वो दुआ करते कि अल्लाह ये सूरह पूरी खत्म होने से पहले मैं बेहोश ना हो जाऊं, क्योंकि کیونکہ اس کا مضمون ایسا زوردار ہے، فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ، جو آدمی ذرہ برابر نیکی کرے گا وہ اس کو قیامت میں دیکھ لے گا، جو آدمی ذرہ برابر برائی کرے گا وہ اس کو قیامت میں دیکھ لے گا۔ تو لوگ بے ہوش ہو کر گر جاتے تھے، قرآن پاک پڑھا جا رہا ہے اور پیچھے سے آواز آئی کہ کب تک پڑھو گے، کتنے جنات مر چکے ہیں، ایسا قرآن پڑھا جاتا تھا، جنات مر چکے اس کو سن کر کے۔ جنات کی جماعت، اس نے قرآن سنا وہ ایمان لے آئے، مسلمان ہو گیا۔ سورہ جن پڑھو، سورہ احقاف پڑھو، قرآن کریم میں جنات کا بھی ذکر ہے۔ جن لوگوں نے قرآن پاک پہ محنت کی اور اس میں خوب وقت لگایا، شیخ زکریہ رحمۃ اللہ علیہ کے والد شیخ یحییٰ رحمۃ اللہ علیہ، ان کو قرآن شریف کا بہت شوق تھا اور رمضان میں قرآن شریف سنانے کے لیے میرٹھ آئے، انڈیا میں میرٹھ ایک جگہ ہے، دن بھر میں چلتے پھرتے پورا قرآن ختم فرما لیتے اور افطار کے وقت زبان پر قل اعوذ برب الناس ہوتی، یعنی روز ایک قرآن ویسے پڑھ لیا، دن تراوی اور تو رات کا الگ معمول ہے۔ ٹرین سے اترے تو عشاء کا وقت ہو گیا تھا، ٹرین سے اترے، سفر سے آ رہے ہیں، ہمیشہ باوضو رہنے کی عادت تھی، مسجد میں قدم رکھتے ہی مصلے پر آ گئے، 3 گھنٹے میں 10 پارے ایسے صاف پڑھے، کہیں نہ اٹکے کہیں نہ متشابہ لگا، ایسا پڑھتے تھے جیسے قرآن شریف سامنے کھلا پڑ رکھا ہے، 3 دن میں 30 پارے پڑھ کر واپس ٹرین پکڑ کر چلے گئے۔ انہیں کا ایک اور قصہ ہے کہ ایک مسجد میں آئے تو تراویح ہو رہی تھی اور جو حافظ پڑھا رہے تھے ان کو کچھ اٹکن لگ رہی تھی اور 13واں پارا یا وہ چل رہا تھا کوئی 13ویں تراویح، تو انہوں نے کہا کہ چلو میں مدد کر دیتا ہوں، آپ حافظ صاحب آپ پیچھے آ جائیے، یہ آگے چلے گئے، باقی جتنی رکعتیں تھیں اس میں پورے 17 پارے قرآن پڑھا کے اس رات کو ختم کر دیے، اطمینان سے نکلا۔ تو یہ جو قرآن شریف پر محنت کرتے ہیں تو اللہ تعالیٰ ان کو اس طرح اجر دیتے ہیں، اور وہ پڑھا بھی رہے ہیں، کورس پڑھا رہے ہیں، کتب خانے کا کام کر رہے ہیں، کتابوں کے پیکٹ بنا رہے ہیں اور قرآن پاک پڑھتے چلے جا رہے ہیں۔ اللہ اکبر، قرآن پاک جن لوگوں نے تجوید پر، معنی مفہوم پر اور سیکھنے کے لیے عمریں خرچ کی، ان کے حالات پڑھنے چاہیے، اور جتنا اس میں پیچھے جائیں گے، یعنی آپ صلی اللہ علیہ وسلم کے زمانے سے لے کر پھر اب تک، اور اس میں جو ماہرین گزرے ہیں، ہر فن کے ماہرین ہوتے ہیں، ان کے حالات پڑھو، کس طرح انہوں نے اپنی زندگیاں قرآن پاک پہ لگائیں، اور اس کے بعد پھر اپنے وقت کے امام ہوئے، اللہ نے کام لیا اور دین کا کام لیا۔ حضور صلی اللہ علیہ وسلم نماز تہجد کیسی پڑھتے تھے؟ حذیفہ رضی اللہ عنہ سے روایت ہے کہ میں نے نبی صلی اللہ علیہ وسلم کے پیچھے ایک رات تہجد کی نماز پڑھی، آپ صلی اللہ علیہ وسلم نے سورہ بقرہ شروع فرمائی، میں نے سوچا کہ 100 آیتیں پڑھ کے رکوع کر لیں گے، آپ صلی اللہ علیہ وسلم اس سے آگے پڑھتے رہے، میں نے سوچا کہ آدھی سورہ بقرہ ایک رکعت میں پڑھیں گے، آپ صلی اللہ علیہ وسلم اس سے بھی آگے چلے گئے، تو میں نے سوچا کہ چلو سورہ بقرہ کے آخر پر تو رکوع کر ہی دیں گے، تیسرے پارے میں پہنچ گئے، سورہ بقرہ کا آخر ہو گیا، لیکن آپ نے سورہ آل عمران شروع فرما دی اسی رکعت میں، اور وہ بھی پوری تلاوت فرما دی، پھر سورہ نساء شروع فرما دی اور پوری سورہ نساء بھی تلاوت فرما دی، اور تلاوت بھی ٹھہر ٹھہر کر اور خوب اطمینان سے اس طرح فرما رہے تھے کہ کسی آیت پر گزرتے جس میں تسبیح کا ذکر ہوتا تو تسبیح فرماتے، جب دعا والی آیت ہوتی تو دعا فرماتے، جب پناہ مانگنے والی آیت ہوتی تو پناہ مانگتے، پھر رکوع فرمایا، اس میں سبحان ربی العظیم پڑھنا شروع فرمایا، اتنا لمبا رکوع فرمایا کہ تقریباً وہ قیام کے برابر تھا، اور پھر سمیع اللہ لمن حمیدہ کہہ کر رکوع سے کھڑے ہوئے، اور اتنا لمبا قومہ فرمایا، یعنی کھڑے رہے، کہ تقریباً 2 رکوع کے برابر تھا، پھر سجدہ فرمایا، اس میں سبحان ربی الاعلیٰ کا ورد فرماتے رہے، और मुबारक सजदा उतनी देर तक किया जितनी देर कुरान पढ़ रहे थे खड़े हुए, क़याम जितनी देर तक। अल्लाह अकबर। तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते थे कि मेरी आंखों की ठंडक नमाज में, नमाज में। एक बुजुर्ग गुजरे थे, वो नाबीना थे, शेख तरतूसी रहमतुल्लाह अलैह, और उनके हुजरे में एक कुरान मजीद लटका हुआ था। तो जब उनके शागिर्द आए तो उन्होंने कहा कि शेख तो नाबीना हैं, आंखें नहीं हैं, तो कुरान शरीफ रखने की क्या ज़रूरत है। नाबीना शेख थे और कमरे में कुरान शरीफ रखा हुआ था। तो वो पूछा कि हज़रत ये कुरान मजीद क्यों रखा हुआ है। फरमाया कि ये एक राज है, सीक्रेट, जब तक मैं ज़िंदा रहूँ किसी को मत बताना। तो फरमाया कि जब मैं मुसहफ शरीफ कुरान शरीफ खोल कर बैठता हूँ तो मेरी आंखों की रोशनी वापस आ जाती, और जब तक मैं कुरान पढ़ता रहता हूँ आंखों की रोशनी रहती है, और जब कलाम पाक बंद कर देता हूँ तो फिर से नाबीना हो जाता। कुरान पाक रखा तो फिर से नाबीना हो गया। अल्लाह अकबर। इमाम नाफे मदनी रहमतुल्लाह अलैह जब कुरान पाक पढ़ते या बात करते तो मुंह से मुश्क और परफ्यूम की खुशबू आती। किसी ने पूछा कि जब आप लोगों को पढ़ाने के लिए बैठते हैं तो खुशबू लगाकर बैठते हैं। कहने लगे कि मैंने नबी सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में देखा और मेरे मुंह से मुंह मिलाकर कुरान शरीफ पढ़ रहे हैं, उस वक्त से मेरे मुंह से खुशबू आती है। इमाम नाफे रहमतुल्लाह अलैह उन्होंने 70 साल से ज्यादा मस्जिद नबी शरीफ में बैठकर कुरान पाक की तालीम दी। एक इमाम गुजरे, इमाम कालून रहमतुल्लाह अलैह, वो कानों से बहरे थे और उनको कुछ सुनाई नहीं देता था, हत्ता के कोई अगर कोई बहुत जोर का हॉर्न और बैंड कोई बजाए, बगल बजाए, उस जोर की आवाज भी उनको शोर सुनाई नहीं देता था। लेकिन करामत ये थी कि कोई कुरान पाक पढ़ रहा हो तो उसको सुनने में कोई रुकावट नहीं थी, और कुरान शरीफ पढ़ाते थे लोगों को, और पढ़ने वालों की गलती को उनके होंठों और लिप्स की मूवमेंट से समझ लेते थे, और शागिर्दों के होंठों को देखकर उनकी गलती को पकड़ लेते थे। अल्लाह, कुरान शरीफ का जो इकराम करेगा अल्लाह पाक उसको बुलंद करेंगे। जब बच्चा, छोटा बच्चा जबान खोलने और कुछ बोलने के काबिल हो जाता तो एक रवायत में है कि उसको पढ़वाते ये सूरे इसरा और सूरे बनी इसराइल की आखिरी आयत है, सूरे कहफ से पहले, उससे पहले वाले सफ़े पे है, अल्हम्दुलिल्लाहिल्लज़ी लम यत्तखिज़ वलदा, यहाँ से आखिर तक। तो सबसे पहले बच्चे को ये आयत सिखाई जाती थी कि लो बच्चे की बिस्मिल्लाह हो रही, और यही आयत है और उससे पहले वाली, जब आप सल्लल्लाहु अलैहि वसल्लम को किसी काम में मुश्किल होती तो जिब्राइल अलैहिस्सलाम आए, उन्होंने कहा ये कलिमात पढ़िए, तवक्कल तो अलल हय्य अल्लज़ी ला यमूत वल्हम्दुलिल्लाहि अल्लज़ी लम यत्तखिज़ वलदा वलम यकुल लहू शरीकुन फिल मुल्क वलम यकुल लहू वलीय्युम मिनज़ ज़ुल्ल वकब्बिरहु तकबीरा। इसमें जो शुरू का टुकड़ा है वो तो अलग अल्फाज हैं, आयत के अल्फाज इसमें आगे हैं, अल्हम्दुलिल्लाहि अल्लज़ी से। अल्लाह अकबर। अल्लाह पाक कुरान पाक पढ़ने, उस पर मेहनत करने की तौफीक अता फरमाए। हज़रत शेख शाह फारूक साहब सखरवी साहब रहमतुल्लाह अलैह, ये हज़रत शेख मसीहुल्लाह साहब के खलीफा थे, उन्होंने बच्चों की तरबियत पर कुछ मलफूजात लिखे, और उनके मुख्तलिफ मलफूजात में से बात कुछ पढ़ी जाएगी। फरमाया कि आला तालीम सिर्फ दीन की तालीम है, और दीन के अलावा जो कुछ है वो एक फ़न है, कारीगरी है। इल्म से मुराद सिर्फ इल्मे दीन है। आगे फरमाया कि देखो, एक लड़का वो अदब नहीं करता था, वो यूनिवर्सिटी पढ़ने चला गया। अब्बा बेचारे मजदूर थे, बैल गाड़ी चलाते थे, मेहनत करते थे, तो एक दिन ऐसा हुआ कि लड़का यूनिवर्सिटी से घर आ रहा है अपने दोस्तों के साथ, तो अब्बा ने कहा कि अरे तुम्हारी अम्मी याद कर रही हैं, ज़रा जल्दी घर चले जाओ, लू चल रही है, गर्मी हो रही है। तो जो दोस्त थे उनको बड़ी हैरत हुई कि रास्ते में ये मजदूर बैलगाड़ी वाला क्या कह रहा है। उन्होंने बच्चे से पूछा, लड़के से, कि ये कौन है। लड़के का दिमाग ऐसा पहुंच गया था कि वो कहने लगा कि ये हमारा नौकर है, अब्बा को कह रहा है। तो बुजुर्ग फरमा रहे हैं कि तालीम ऐसी दो कि उसमें अदब रहे। फिर दूसरे बच्चे की मिसाल दी कि एक बच्चा, उसने हिफ्ज किया और मदरसे में पढ़ने गया और कुरान की तफसीर पढ़ने लगा और इस आयत पर पहुंचा, वसीन अल इंसान बिवालिदैही एहसाना, इंसान को नसीहत की वालदेन से एहसान करो। तो अब ये इतना रोया इतना रोया, उसको बात समझ में आई मैसेज यहाँ क्या कहा जा रहा है, और उसने खत लिखा अपने अब्बा को कि आज तक मैंने आपको यानी जितनी रिस्पेक्ट और तवज्जो देनी चाहिए थी उतनी नहीं दी, तो आप अल्लाह के लिए मुझे माफ़ कर दें, आइंदा कभी ऐसा नहीं होगा, और अल्लाह का शुक्र है कि उसने मुझे इतना अजीम बाप अता फरमाया। शेख फरमा रहे ये हुआ कुरान की तालीम की बरकत कि उसको अपने पेरेंट्स की अजमत समझ में आई। हिंदुस्तान में बाज़ इलाके थे, पूरा का पूरा गांव कुरान शरीफ की खिदमत में लगा रहता था। पानीपत एक मशहूर जगह है, वहाँ के कारी बहुत मशहूर होते हैं। पानीपत का रमज़ान कोई दुकान कोई मकान की छत और मस्जिदें और जो मैदान, और सर्दी में भी हर जगह कुरान मजीद के हाफिज कुरान पाक सुना रहे थे, और पूरे पानीपत के गली कूचों से कुरान मजीद की आवाज़ आती थी। औरतें सब हाफिजात थीं, बच्चे सब हाफिज थे, लड़कियां सब हाफिजा थीं, शायद ही कोई आदमी घर में होता था जो हाफिज ना, पूरे बस्ती का ऐसा हाल। अल्लाह, एक बहुत मशहूर कारी गुजरे हैं, कारी फतह मोहम्मद पानीपति, ये नाबीना थे और यतीम भी थे। छोटी उम्र में अब्बा का इंतकाल हो गया और ये साहब माँ की गोद में नाबीना हो गए, ब्लाइंड हो गए। तो वालदा ने ये किया कि उनको कुरान शरीफ की तालीम पे लगा दिया। 5 साल के नहीं हुए कि कुरान के बहुत पुख्ता और जय्यद हाफिज हो गए और अशरा किरात का फन हासिल किया। उसके बाद फिर क्या हुआ, सारी दुनिया सर पर उठाए फिरती थी, बादशाह मालूम होती। नाबीना बच्चा है, कुरान की बरकत से कहाँ पहुंच गया। शेख ने फरमाया कि एक एक यानी ताजिर बरादरी में एक हाजी सेठी साहब थे रहमतुल्लाह अलैह, उन्होंने पूरे मुल्क में ऐलान करा दिया कि कुरान का मकतब कहीं भी कायम करोगे सारा खर्चा मैं दूंगा। आजकल उल्टा है, फंड रेजिंग, इधर एक एक डॉलर लोग जमा करते हैं, ये पैसे आ जाएं तो काम शुरू करेंगे, हर वक्त जो है पैसे जमा करने की। यहाँ ये हो रहा है कि डोनर जो है वो खुद कह रहा है कि तुम्हारी बस्ती में नहीं बल्कि पूरे जगह पर मुल्क में जहाँ कहीं कुरान का मकतब बनाओगे पैसे मैं दूंगा। जब फंड रेजिंग बंद करके अल्लाह से मांगोगे तो ऐसा काम होगा। तो लोगों ने उनको मशवरा दिया कि ऐसा मत कीजिए, अगर आप पूरे पैसे दे देंगे तो लोगों को कदर नहीं होगी, ऐसा कीजिए कि आधा खर्च आप दीजिए और आधा खर्च लोकल मकामी लोग दें जिस शहर में आप बनाए। तो उन्होंने कहा ठीक है। तो उन्होंने कहाँ कहाँ तक अपने मदरसे कुरान पाक के खोले, और अल्लाह ने उनको इतना दिया कि पहले वो मजदूर थे और उनको फिर उस जमाने में अल्लाह ने उनको कोई फैक्ट्री और 2.5 करोड़ रुपए का प्लांट दिया, और वो कहते थे कि ये सब कुरान मजीद की बरकत है, और उनका सारा घराना कुरान मजीद का हाफिज हुआ, और वो कहते थे कि कुरान मजीद की गुलामी का सदका है कि मैं बाजारों के अंदर मजदूरी करता था, मुझे अल्लाह ने सेठ बना दिया। शेख ये मिसालें इसलिए दे रहे हैं कि देखो रोजी का मसला कोई मसला नहीं है, जैसे मौत का मसला कोई मसला नहीं है, आकर रहेगी, हर आदमी मरकर रहेगा और उसको उसका रिस्क मिलकर रहेगा, ये कोई बात नहीं है कि फलां जगह की आला तालीम दिलाएंगे तो बहुत अच्छा कमाएगा और कुरान का हाफिज और आलिम बन जाएगा तो क्या करेगा। یہ یقین کا مسئلہ ہے. انشاءاللہ رزق حلال بہت زیادہ کشادہ طیب مزیدار لذیذ اس کو دنیا والوں سے زیادہ ملے گا. اور جو لوگ اخلاص کے ساتھ دین کی خدمت میں لگے ہیں وہ بہت زیادہ اطمینان کی زندگی ہے. لہذا دل کا چور نکال دو کہ حافظ بنانا ہے صرف عالم نہیں بنانا. بزرگ فرما رہے ہیں کہ چلو کوئی آدمی, کیونکہ حفظ کرنا یہ اللہ کی طرف سے ہے, کوئی بہت آئی کیو والے اور محنت والے تو پورا حفظ کرتے ہیں, لیکن بعض کے رہ جاتے ہیں, کسی نے 10 پارے کیے, 15 کیے, 20 کیے, تو چلو حفظ پورا نہیں ہوا لیکن عالم ضرور بنانا. اگر کسی وجہ سے حفظ نہیں کر پاتا تو عالم بناؤ. انس بن مالک رضی اللہ عنہ کی والدہ ان کو لے کر آپ صلی اللہ علیہ وسلم کی خدمت میں آئیں کہ آپ کی خدمت کرے گا, اس بچے کو رکھ لیجیے. کیا عمر ہے بچے کی؟ 8 سال, چھوٹا بچہ. تو حضور صلی اللہ علیہ وسلم کے ساتھ رہے 10 سال تک, ان کی صحبت اٹھائی, خادم خاص بنے. اور حضور صلی اللہ علیہ وسلم نے ان کو دعائیں دی, تمہاری عمر لمبی ہو اور تمہارے بچوں میں برکت ہو اور رزق میں برکت ہو, آخرت میں مغفرت ہو. تو عمر تو اتنی لمبی ہوئی کہ 100 سال سے زیادہ کی عمر پائی, اور بچے اتنے ہوئے کہ ان کے اپنے لڑکے اور پوتے اور پڑ پوتے اور جتنے ان کی زندگی میں اتنے لڑکے تھے ان کے, کہ جب کعبہ شریف میں جاتے تو پورا طواف کا صحن بھر جاتا ان کے اپنے لڑکوں سے, اور اس میں سے کئی زندگی میں انتقال کیے, ان کے اپنے ہاتھ سے دفن کیے, بچے ہی بچے. اور مال میں اتنی برکت ہوئی کہ دوسرے لوگوں کے باغ میں سال میں ایک مرتبہ پھل فروٹ آتے تھے, اور انس رضی اللہ عنہ کے باغ میں سال میں 2 مرتبہ فروٹ آتے تھے, ڈبل بزنس. اس لیے بزرگ فرماتے ہیں کہ متقی آدمی کو مال بغیر کمائے دیتے. آج کا مسئلہ یہ ہے کہ صرف ایک راستے سے, جہاں سے سب لگے ہوئے ہیں ہم بھی وہیں سے چاہتے ہیں. اللہ کے پاس خزانوں میں کوئی کمی نہیں ہے اور دینے کے دروازے ہی دروازے ہیں. تو انس رضی اللہ عنہ کیا یہ حال ہوا. اس لیے یہ دین بزرگوں کی دعا اور نظر سے پیدا ہوتا. ابن عباس رضی اللہ عنہ کے لیے دعا کر دی, رئیس المفسرین ہو گئے. آپ صلی اللہ علیہ وسلم نے دعا کی, عبداللہ عبداللہ عبداللہ, سب کے نام عبداللہ تھے, عبداللہ بن عمر, عبداللہ بن عباس کی رئیس المفسرین ہو گئے, کوئی عبداللہ بن مسعود وہ فقہ میں استاد ہو گئے. دعا سے ہوتا ہے, بہت برکت ہوتی. اس لیے بزرگ فرماتے ہیں کہ خادم مخلص کی عمر زیادہ ہوتی ہے. مولانا خلیل احمد سہارنپوری رحمت اللہ علیہ, یہ ایک بہت مشائخ میں سے گزرے ہیں, ان کے خادم تھے جو مدینہ شریف میں رہتے تھے, اور 1974 میں 1974 میں ان کی عمر 125 سال کی تھی. اتنی لمبی عمر بتا رہے ہیں کہ کیا ہوا, کیونکہ انہوں نے اپنے وقت کے ایک شیخ کی خدمت کی تھی, اور بڑے علماء اور مشائخ ان کی زیارت کے لیے آیا کرتے تھے. اللہ اکبر. اس طرح کے اور بھی قصے ہیں جو پڑھے جاتے ہیں. مقصد یہ ہے کہ شوق پیدا ہو کے دیکھو قرآن پاک حفظ ہو جائے اور برکتیں مل جائیں تو اس سے اچھا اور کیا ہے. اب اس میں ایک مختصر مضمون پڑھا جائے گا, جو قرآن پاک جس کو حفظ کرنا ہو غور سے سنیں اور اس کا تکرار کیا کریں, اس کو انگریزی میں لکھ لیں. قرآن پاک شاہی کلام ہے, اور اللہ رب العالمین محبوب کا پیغام ہے, اور ماضی حال اور مستقبل کی ٹھیک ٹھیک خبریں بتانے والا ہے. لاکھوں انسانوں, مردوں, عورتوں, بچوں نے قرآن کا ایک ایک لفظ یاد کیا ہے. قرآن پاک کے ایک ایک حرف پر ہزاروں لوگوں نے تحقیق کی ہے. غیر مسلم بھی اس کو خوب پڑھتے ہیں, اور اہل کتاب نبی صلی اللہ علیہ وسلم کو ایسا پہچانتے ہیں جیسا باپ اپنے بیٹے کو پہچانتا ہے. قرآن کا زمانہ کیا ہے, 14 صدیوں پہلے سے شروع ہوا اور تا قیامت پڑھا جائے گا. کہاں کہاں پڑھا جائے گا, دنیا کی ہر گلی اور محلے میں پڑھا جائے گا. حفاظت کا ذمہ اللہ تعالیٰ نے خود لیا ہے. ایک ایک حرف لکھنے کا طریقہ, پڑھنے کا طریقہ 14 صدیوں سے محفوظ ہے. پھر قرآن پاک کے فضائل کتنے ہیں, سورتوں کے فضائل. سورہ یاسین قرآن پاک کا دل ہے, اس کو ایک مرتبہ پڑھیں گے 10 قرآن پڑھنے کا ثواب ہوگا, और दिन भर के काम आसान हो जाएंगे। दिन में सूरह यासीन पढ़ो, पूरे दिन के काम आसान हो जाएंगे। रात में सूरह यासीन एक दफा और पढ़ो, रात में पढ़ना सल्तनत है, बादशाहत। सूरह फातिहा, उसमें शिफा है, और दो तहाई कुरान पढ़ने का सवाब है, 66% कुरान का सवाब सूरह फातिहा पढ़ने से मिला। सूरह जिलजाल और सूरह आदियात आधे कुरान का सवाब है। सूरह इखलास एक तहाई कुरान का सवाब, और 10 मरतबा सूरह इखलास कुल हो अल्लाहु अहद पढ़ें तो जन्नत में महल बन जाता है। इस तरह और सूरतें हैं, उनके फजाइल हैं। छोटी किताबें आती हैं, 9 मिनट में 9 कुरान पढ़िए, तो उनको पढ़ो। आयतल कुर्सी कुरान पाक की सबसे ऊंची आयत है, दावत का मजमून है और जन्नत की कुंजी है और शैतान को भगाती है। सूरह मुल्क अजाब कबर से बचाव है। सूरह सजदा और सूरह मुल्क हर रात को पढ़ें तो शबे कदर का सवाब होगा। और सूरह हशर की आखिर की आयात पढ़ें तो 70,000 फरिश्ते दुआ करेंगे। सूरह वाकया पढ़ें, फ़क्र फाका से बचाव होगा। अल्हाकुमुत तकासुर पढ़ें तो 1,000 आयात पढ़ने का सवाब मिलेगा। कुरान पाक की शान और एजाज और जलाल और जमाल के मुसलमान दुनिया में, पहले कितने मुसलमान थे आप सल्लल्लाहु अलैहि वसल्लम, पहले मुसलमान, फिर उसके बाद एक दो और हुए, फिर बढ़े मक्का शरीफ में। तो मुसलमान चाहे थोड़े से हो या ज्यादा हो, कुरान पाक का स्टाइल, उसका लिख जो तर्ज है बोलने का, शुरू से आखिर तक एक ही है, शान और जलाल वाला। उसको मुसलमानों की तादाद से कोई मतलब नहीं, चाहे मुसलमान छोटे हों के बड़े हों, कुरान पाक की शान और जलाल शुरू से आखिर तक वैसी है। और पूरे कुरान में बार बार कहाँ कहाँ अल्लाह का जिक्र आता है, एक सूरे से दूसरी सूरे, एक सफ़े से दूसरे सफ़े, एक लाइन से दूसरी लाइन, कभी कभी एक एक लाइन में एक से ज्यादा मरतबा, मोतियों की तरह लफ्ज अल्लाह जड़ा हुआ है, अल्लाह 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 अल्लाह। हत्ता कि एक सूरे है 28वें पारे में, सूरे तलाक। अब इसमें अहकाम होंगे, कोई आदमी समझे कि घर में कोई झगड़ा हो गया, बच्चों का खर्च कौन देगा, अदालत का खर्च कौन देगा, दूध पिलाने का खर्च कौन देगा। अब ऐसा मामला पेश आ गया जिसमें रिश्तेदार वगैरह सब नाराज होते हैं, इस मामले में अल्लाह का जिक्र कहाँ से आया? तो इस सूरे तलाक में 2 सफ़े, उसमें लफ्ज अल्लाह 25 मरतबा आया है, अल्लाह 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 अल्लाह। लो जी, और अल्लाह के दूसरे नाम रब और इस दूसरे प्रोनाउंस और ज़मीरें वो काउंट करो तो कितना बड़ा काउंट हो जाएगा। सिर्फ लफ्ज अल्लाह तो 25 मरतबा आया है 2 सफ़ों में। तो अल्लाह को अपना नाम बहुत पसंद है और कायनात अल्लाह अल्लाह कहने से चल रही है। जब अल्लाह अल्लाह कहना बंद कर देंगे तो पूरी कायनात को लपेट के कूड़े में फेंक दो, उसी को क़यामत कहते हैं। कुरान पाक का पढ़ना बाईसे सवाब है, अमल करना नजात है, और फैलाना नशरो अशाअत दावत सदक़े जारिया है। कुरान की आयात में शिफा है और नबियों की दावत का खुलासा है, जन्नत के दरजात पर चढ़ने का जरिया है, और सारे आलम के इंसान और जिन्नात मिलकर आ जाएं, अपनी सारी टेक्नोलॉजी, सारी अकल और किताबें, कलम कलम कागज़ सब ले आएं, कंप्यूटर ले आएं, सारे दुनिया के इंसान और सारे जिन्नात मिल के कुरान करीम की एक सूरह नहीं बना सकते। 10 सूरतें बनाओ, अच्छा एक सूरह बना लो, अच्छा 10 आयतें बना लो, अच्छा एक आयत बना लो, कुछ भी नहीं बना सकते, किस्सा खत्म। आजिज हैं। जब इंसानों के दिल पाक हो जाएं तो अल्लाह के कलाम से कभी ना उकताए। इंसान के सफर की मंजिलें यहाँ बयान होती हैं, बच्चे का अपनी माँ के पेट में करार पाना, उसके बाद बच्चे की पैदाइश, दुनिया की जिंदगी, फिर मौत, फिर कब्र, हशर, सिरात, हिसाब, जजा और सजा, जहन्नम या जन्नत में जाना और वहाँ क्या होगा, ये सब कुरान में मिलेगा। अल्लाह अकबर। एक आदमी जेल में कैद था, नया मुसलमान, और उसको जंजीरें लगी हुई थी और अरबी उसको आती नहीं थी, अलिफ बाता आती नहीं। और उसको वो अंग्रेजी की ट्रांसलिटरेशन में रोमन अल्फाज में लिख के याद करता था। और कोई उस्ताद मौजूद नहीं, ना उसके पास कोई पेजर है, ना कोई कंप्यूटर है, ना फोन है। उसको कुछ सफ़े मिले, आखिरी पारे की सूरतें ट्रांसलिटरेशन में लिखी हुई, वो याद कर लिया, पूरा आखिरी पारे की 38 सूरतें याद कर लिया। उसके बाद फिर उसको 29वें पारे की कुछ चीज़ें मिली, सूरे मुरसलात, सूरे दहर, सूरे कयामत, सूरे मुद्दसिर, और वहाँ तक पहुँचा और सूरे मुजम्मिल की शुरू की दो आयतों तक पहुँच गया। उसके बाद का मटेरियल उसके पास नहीं था, अटक गया। अरबी आती नहीं, अलिफ बाता कभी देखा नहीं, नमाज पढ़नी आती नहीं अभी। तो ऐसे लोग कितनी बड़ी हुज्जत होंगे कयामत में। ये इससे इसलिए बताते हैं कि आज हम बहुत ज्यादा टेक्नोलॉजी पर उसके गुलाम हो गए हैं। उनके बगैर भी कुरान हिफ्ज किया जा सकता है, और जो लोग उसको करते हैं उनके हालात पढ़ो। एक साहब आए इंडिया के, और उन्होंने कहा कि जब हमने कुरान याद किया था तो मेरे अब्बा ने एक छोटा सा कुरान दिया था 50 साल पहले, और उसकी उसका हदिया उस वक्त 1.5 रुपया था, 1.5 रुपये का छोटा सा कुरान था। वो कहने लगे कि पूरी जिंदगी का मामूल है कि रोजाना इस कुरान में से 3 पारे याद करके बगैर देखे पढ़ता हूँ, और रमजान में 10 पारे रोज पढ़ता हूँ। 1 साल नहीं, 1 महीना नहीं, 50 साल से ये अमल। अब्बा ने कुरान दिया था, लेके बैठे पूरी जिंदगी उसको पढ़ रहे। अल्लाह अकबर। बड़ी उम्र के लोगों ने भी कुरान पाक हिफ्ज किया है, यानी बड़ी उम्र में हिफ्ज करना शुरू किया, और अल्लाह ने कामयाबी दे दी। मौलाना पालनपुरी रहमतुल्लाह अलैह फरमाते थे कि लोग बचपन के हाफिज हैं और मैं पचपन का हाफिज। बचपन का एक इलाके में जमात गई, यहाँ कैलिफोर्निया का किस्सा है, कि एक बुजुर्ग 70 साल के मस्जिद में 5 साल के बच्चों के साथ बैठे हुए थे, और कहने लगे मैं अब कुरान हिफ्ज करूंगा, अभी शुरू किया, अभी शुरू किया। दिल जवान है। यहाँ हमारे मकामी शहर में एक गैर मुस्लिम खातून 84 साल की उम्र, और इस इलाके में यानी कोई 40-50-60 साल से रहती, और जिंदगी में पहली दफा 84 साल की उम्र में कुरान पाक का तर्जुमा लेके पढ़ना शुरू किया। और कहती हैं कि मेरा दिल तो जवान है, अभी बुढ़ापा नहीं आया, दिल जवान है। अल्लाह अकबर। सहाबा रदी अल्लाह अन्हुम के ज़माने में सालिम नाम के एक नौकर थे, नौकर गुलाम, गुलाम होते थे उस ज़माने में, बाज़ारों में बेचे जाते थे। बाजार में गर्मी में, धूप में, बदबू में उनको बेच रहा है कोई, खरीद रहा है, किसी के नौकर बनो, जाओ खिदमत करो, ये उनकी ज़िंदगी थी। उनको वो मुसलमान हो गए, कुरान सीखना शुरू किया। उनको किसी ने खरीद के आज़ाद कर दिया, जाओ भाई कुरान पढ़ो। तो कुरान की बरकत से वो मस्जिद कुबा में इमाम हो गए। सहाबा उनके पीछे नमाज पढ़ते थे, सहाबा उनके पीछे नमाज पढ़ते थे। इंडिया में औरंगजेब आलमगीर बादशाह था, कुरान शरीफ अपने हाथ से लिखता था। बादशाह सलामत है, क्या कर रहे हैं, फजीर पढ़ी, नाश्ता किया, बादशाह क्या कर रहे हैं, कुरान शरीफ लिख रहे हैं। सूरह फातिहा से लेके कुल आउज़ु बिरब्बी नास तक अपने कलम से लिख रहे हैं, और उनके लिखे हुए बाज़ नुस्खे अभी भी मौजूद हैं, बहुत बेहतरीन कीमती। और बादशाह टोपियां बना रहे हैं, बाजार में बेच के अपना फैमिली का खर्च निकाल रहे, खजाने में से नहीं लेते। रमजान आया तो बादशाह मस्जिद में बैठ जाते, इतकाफ 10 दिन नहीं, पूरा 30 दिन, रमजान है, हॉलीडे, और बाहर फौज लगा देते, देखो बाहर की कोई खबर अंदर नहीं लाना, मस्जिद में बैठा। इतनी अदब और तमीज़ और कुरान पाक का एहतराम, तो फिर अल्लाह ने उनको सल्तनत भी दी कि वो 50 साल तक बादशाह रहे। ना इलेक्शन है, ना सिलेक्शन है, ना कोई मसला है, बच्चा बूढ़ा हो गया, 3 जनरेशन आ गई, बादशाह वही चल रहा है। जिसने भी कुरान शरीफ की इज्जत की और उस पर वक्त लगाया, अल्लाह ने उसको इज्जत दी। ये पॉइंट बताना है। उमर फारूक रदी अल्लाह अन्हु बचपन में कैसी जिंदगी थी, अपनी खाला की बकरियां ऊंट चला रहे हैं, और कहते थे कि मुझे ठीक से ऊंट चराना भी नहीं आता था, तो अपनी बहन का कुरान सुनकर मुसलमान हुए। اور جب اس قرآن پاک لیا ہے انہوں نے تو اللہ نے کیسی عزت دی کہ مقام تسخیر عطا فرمایا کہ ہواؤں پر اور آگ پر اور زمین پر اللہ نے ان کو یعنی حکومت عطا فرمائی. اور ان کے زمانے میں مصر میں مصر فتح ہوا اور دریائے نیل رک جایا کرتا تھا, ایک ایک ٹیسٹ تھا اللہ کی طرف سے, اور سال میں ایک مرتبہ دریائے نیل کا پانی خشک ہو جاتا. اور جو مقامی لوگ تھے ان کا عقیدہ تھا کہ ہم ایک لڑکی کو اس دریا میں ڈبو دیں گے تو پانی چل پڑے گا. کیونکہ عقیدہ خراب تھا تو اسی وجہ سے ان کا امتحان بھی تھا یہ کہ جب تک وہ ڈبوتے نہیں تھے پانی نہیں چلتا تھا. تو مسلمان وہاں پہنچے, انہوں نے کہا کسی انسانی جان کو مارنا یہ حرام ہے, منع ہے, ایسا نہیں کر سکتے. تو لوگ سمجھے کہ اب دریا رک جائے گا, اب تو کوئی آمدنی نہیں ہے, کوئی کاشتکاری فصلیں نہیں ہوں گی, لوگ میں شہر چھوڑ چھوڑ کر بھاگ رہے تھے. تو مسلمانوں نے عمر رضی اللہ عنہ کو لکھا کہ اس لوگوں کا یہ عقیدہ ہے اور اب کیا کیا جائے. تو عمر رضی اللہ عنہ نے دریا کو خط لکھا. دریا کو خط لکھا, بھائی یہ کیا بات ہے, بچوں کو بتاؤ بھائی ایک آدمی دریا کو خط لکھ رہا ہے, دریا میں ہمارا خط ڈالو تو کیا ہوگا. دریا کو خط لکھا کہ اللہ کے بندے عمر کی طرف سے دریائے نیل کے نام, کہ اے دریا تم اگر اپنی مرضی سے بہتے ہو تو ہمیں تمہاری ضرورت نہیں, اور اگر تم اللہ کے حکم سے چلتے ہو تو ہم اللہ سے دعا کرتے ہیں کہ تم کو چلا دے. اتنا سا پرچہ لکھا ہے اور دریا میں ڈال دیا. وہ دریا چلنے لگا اور آج تک پھر بند نہیں. بات یہ کہنی کہ جس نے قرآن شریف پر محنت کی اللہ نے اس کو عزت دی. جو قرآن شریف حفظ کر لیں گے اس کو جنت کے 10 پاسپورٹ ملیں گے, یعنی ایسے اپنے گھرانے میں 10 لوگوں کی شفاعت کا اختیار دیا جائے گا جو جہنم کے مستحق ہو چکے تھے. اب رشتہ داروں میں لوگوں نے تبلیغ کی, ان کو سمجھایا, لوگ مانے نہیں, تو چلو دوسرا راستہ یہ ہے کہ آپ قرآن حفظ کر لیں تو قیامت میں جب ان کو ضرورت ہوگی تو آپ 10 پاسپورٹ لے کے آ جانا, چلو جی لے جاؤ سب کو جنت میں, اور ایک پاسپورٹ اپنا ہوگا, 11 پاسپورٹ ہو گئے. پڑھتے جاؤ اور جنت کے درجوں میں چلتے جاؤ. جو قرآن حفظ کرے گا اس کو بہت بڑا تاج ملے گا اور کراؤن, اور ایسے جوڑے جن کی قیمت کا اندازہ نہیں لگایا جا سکتا. گھر میں خاندان میں ایک آدمی جنت میں فرسٹ کلاس میں چلا گیا, وہاں جا کے درخواست کرے گا اللہ باقی لوگوں کو بھی میرے درجے میں اپ گریڈ کر دیجیے, ایک ایک بندے بندی پہ محنت کروں. اللہ اکبر. اس چھوٹی سی دنیا سے ہمیشہ کی آخرت میں لے جانے والا سب سے اچھا تحفہ قرآن پاک. مصحف قرآن کو دیکھنے کا ثواب الگ ہے, باوضو طہارت کے ساتھ ہاتھ سے پکڑنا اس کا ثواب ہے, زبان سے تلاوت کا ثواب ہے, دل سے سمجھنا, کانوں سے سننا, ہر طرح سے ثواب کمانے کا ذریعہ. 3 چیزیں آنکھوں کی عبادت ہیں, قرآن کو دیکھنا, والدین کو دیکھنا نظر رحمت سے, اور کعبہ شریف کو دیکھنا. 3 چیزیں آنکھوں کی عبادت ہیں, اور ان کے علاوہ دوسری چیزیں نامحرموں کو دیکھنے سے آنکھیں بند کر. قرآن شریف اصل علم ہے, ہدایت ہے, نور ہے, ذکر ہے, شفا ہے, فرقان ہے, فیصلہ ہے, بینہ ہے. چھوٹے سے بچے سے لے کر 90 سال کے بوڑھے تک, اور اسکول کے طالب علم سے لے کر PhD ڈاکٹروں کے لیے, اور چپراسی سے لے کے بادشاہ تک کے لیے, ہر ایک کے لیے رہنمائی اور حکمت. ہمارے بزرگان پہلے زمانے میں ان کے رات کے تیل کا خرچ, رات بھر علم دین پڑھتے, قرآن پڑھتے, رات کے تیل کا خرچ مہینے کے کھانے پینے کے خرچ سے زیادہ ہوتا تھا. اصل بجٹ تیل کا ہے. آج کے زمانے میں لمبے لمبے دن ہوتے, اس میں بھی قرآن نہیں پڑھے جاتے. قرآن شریف وظیفہ ہے, ذکر ہے, برکت ہے. اس کے احکام سیکھنا, تلاوت سیکھنا, تجوید سیکھنا, قرأت سیکھنا, حفظ سیکھنا, پھر عمل کرنا, اور پھر اس کو پھیلانا, دعوت, تبلیغ, ترغیب. اللہ تعالیٰ ہر ایک کو رزق دیتے ہیں. ہر جاندار, پرندے, کیڑے مکوڑے, مکڑی, مکھی, مچھر, مچھلی, शेर, चीता, सांप, बिच्छू, अल्लाह ताला हर एक को रिस्क देते, मुसलमान गैर मुसलमान, जो अल्लाह को नहीं मानते उसको भी देते। सड़क पर कोई पत्थर कूट रहा है और दरख्त की लकड़ी काट रहा है उसको भी अल्लाह रिस्क देते। तो तुम अगर कुरान हदीस पढ़ोगे तो तुमको रिस्क क्यों नहीं देंगे? इसलिए कहते हैं कि कुरान पाक अल्लाह का दस्तरखान है, जितना चाहे ले लो। कुरान पाक अल्लाह का दस्तरखान है, जितना चाहे उसमें से ले लो। अल्लाह अकबर। जिस आदमी को बड़ी उम्र में कुरान शरीफ याद करने का शौक हो, तो हदीस शरीफ में उसका एक किस्सा आया, उसमें चार सूरतें पहले याद करें। ये छोटी छोटी जो सूरतें होती हैं और वो तो आदमी कर लेता है, और उसके बाद जो आयतों के टुकड़े हैं, सूरह बकरा का आखिर, सूरह आले इमरान का आखिर, सूरह हशर का आखिर, और सूरह कहफ की शुरू और आखिर की आयतें, फिर पंच सूरे और सूरह रहमान, सूरह वाकया, सूरह मुजम्मिल, सूरह तगाबुन, जो सूरतें पढ़ी जाती हैं बतौर वजीफे के, सूरह यासीन, उन सूरतों को पहले याद कर लें, उसके बाद फिर बड़ी सूरतों की तरफ जाएं। तो उनमें सूरह सजदा और सूरह दुखान, सूरह तबारक अल्लज़ी, सूरह मुल्क और सूरह यासीन, ये चार सूरतें जिसको याद हो जाएं तो वो जुमे की रात में उठकर चार रिकत पढ़ें, और उसके बाद उन चार रिकतों में ये चार सूरतें पढ़ें, सूरह यासीन, सूरह दुखान, सूरह अलिफ लाम मीम सजदा और सूरह मुल्क। उसके बाद जब तशहुद से और नमाज से फारिग हो गए, सलाम फेरने से पहले, तो उसमें एक खास दुआ पढ़ी जाती है जो जुमे की रात में आखिरी पहर हो, या चलो जुमे को रात में किसी वक्त भी पढ़ लें, और एक जुमा पढ़े, 3 जुमा, 5 जुमा, 7 जुमा। तो उस हदीस शरीफ में आया कि जो भी ये आदमी पढ़ेगा वो हाफिज हो जाएगा, उसको अल्लाह ताला याद करवा देगा। तो इस हलके के आखिर में ये दुआ पढ़ी जाती है, ये हिजबुल आजम में है, शेख अली कारी रहमतुल्लाह अलैह ने हिजबुल आजम में दर्ज किया है, फजाइल अमाल में शेख जकरिया रहमतुल्लाह अलैह ने उसको दर्ज किया है। तो वो अरबी में ये दुआ है, और जिसको याद नहीं भी हुई चार सूरतें तो अरबी की ये दुआ तो छोटी सी है, इसको पहले से शुरू कर दें। और उस हदीस शरीफ में ये भी था कि उससे पहले तुम अल्लाह की बड़ाई बयान करो, और तमाम नबियों पर और आप सल्लल्लाहु अलैहि वसल्लम पर दरूद भेजो, और तमाम मुसलमानों के लिए दुआ करो, और उसके बाद ये अपनी हाजत अल्लाह के सामने रखें। ये दुआ बतौर बरकत के अभी पढ़ी जाएगी अरबी में, और इसका तर्जुमा, और इसके अलावा जिस जिसको जो हाजतें हो वो नियत कर लें। इस वक्त जितने लोग सुनने वाले हैं, हमारे हजरात और ख्वातीन और बच्चे बच्चियां, इस वक्त जो भी सुन रहे हैं, हर एक नियत कर ले कि अल्लाह पाक आप सबको हाफिज बनाए, नियत कर ले तो हाफिज हो गए, और उसके बाद काम में लग जाएं, रोज़ाना कुछ ना कुछ सूरतें आयतें उसके काम में लग जाएं। तो अल्लाह, और उसके बाद इस हलक़े को या इसके रिकॉर्डिंग को बाद में जो लोग सुनेंगे, तो दरख्वास्त ये है कि हिफ्ज़ कुरान की नियत फरमा लें। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व अला आलि मुहम्मद कमा सल्लैता अला इब्राहीम व अला आलि इब्राहीम इन्नका हमीदुम मजीद। اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات. اللهم اغفر لأمة محمد صلى الله عليه وسلم. اللهم ارحم أمة محمد صلى الله عليه وسلم. اللهم ارحمني بترك المعاصي أبدا ما أبقيتني، وارحمني أن أتكلف ما لا يعنيني، وارزقني حسن النظر فيما يرضيك عني. اللهم بديع السماوات والأرض ذا الجلال والإكرام والعزة التي لا ترام، أسألك يا الله يا رحمن بجلالك ونور وجهك أن تلزم قلبي حفظ كتابك كما علمتني، وارزقني أن أتلوه على النحو الذي يرضيك عني. اللهم بديع السماوات والأرض ذا الجلال والإكرام والعزة التي لا ترام، أسألك يا الله يا رحمن بجلالك ونور وجهك أن تنور بكتابك بصري، وأن تطلق به لساني، وأن تفرج به عن قلبي، وأن تشرح به صدري، وأن تستعمل به بدني، فإنه لا يعينني على الحق غيرك، ولا يعطيه إلا أنت، ولا حول ولا قوة إلا بالله العلي العظيم. يا الله، يا رحمن، يا كريم، يا ذا الجلال والإكرام، يا حي يا قيوم. اے اللہ، آپ ہم پر یہ مہربانی فرما دیجئے کہ جب تک آپ ہمیں زندہ رکھیں، ہم ہمیشہ کے لیے گناہوں کو چھوڑے رکھیں، اور ہم پر رحم فرما دیجئے کہ ہم بیکار کاموں میں نہ پڑیں، اور ہم کو ایسے کاموں کی فکر نصیب فرمائیے جو آپ کو ہم سے خوش رکھیں. یا اللہ، آسمانوں اور زمین کے بنانے والے، بخشش اور بزرگی والے، اور ایسی عزت والے جس کے حاصل ہونے کا کسی کو وہم و گمان بھی نہیں ہو سکتا، اے اللہ، سب سے بڑھ کر مہربان، ہم آپ کی بزرگی اور آپ کے روئے انور کا واسطہ دے کر آپ سے سوال کرتے ہیں کہ جس طرح آپ نے اپنی مقدس کتاب کا علم عنایت فرمایا، اسی طرح ہمارے دل کو اس کا حفظ کرنا نصیب فرما دیجئے، اور قرآن کی تلاوت اس طرح میسر فرما دیجئے جس سے آپ ہم سے خوش ہو جائیں. اے اللہ، آسمان اور زمین کے بنانے والے، بزرگی اور بخشش والے، اور ایسی عزت والے جس کا وہم و گمان بھی کسی کو نہیں ہو سکتا، سب سے بڑھ کر مہربان، ہم آپ کی بزرگی کا واسطہ دے کر، آپ کے روئے انور کا واسطہ دے کر یہ مانگتے ہیں کہ آپ اپنی کتاب سے ہماری آنکھیں منور فرما دیجئے، ہماری زبان پر اس کو جاری فرما دیجئے، اس کی برکت سے ہمارے دل سے غم دور فرما دیجئے، اپنی کتاب سے ہمارے دلوں کو کھول دیجئے، سارے بدن کو اس پر عمل کرنے میں لگا دیجئے، کیونکہ یا اللہ، صحیح بات میں آپ کے علاوہ ہماری مدد کوئی نہیں کرے گا، اور یہ چیزیں آپ کے علاوہ کوئی اور نہیں دے سکتا، نہ کوئی بھلائی کی طاقت ہے، نہ برائی سے بچنے کی طاقت، مگر صرف اللہ بزرگ و برتر کی مدد سے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. اللهم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعي مشكور وعملا صالحا متقبل مبرور برحمتك يا عزيز يا غفور. یا اللہ، یا رحمان، یا کریم، یا ذا الجلال والاکرام، یا حی و یا قیوم. اے اللہ، جو جو سننے والے ہیں، اے اللہ، ان سب کو قرآن پاک کا علم عطا فرمائیے، اور اس کو شفا اور نور اور نجات کا ذریعہ بنا دیجئے. اے اللہ، جو جو ہمارے حالات اور پریشانیاں ہیں، قرآن پاک کی برکت سے اے اللہ ہماری پریشانیاں دور فرما دیجئے. اے اللہ، گھروں کے حالات اچھے بنا دیجئے. اے اللہ، پوری امت کے خوف کو امن سے بدل دیجئے، اور امت کی پریشانیوں کو خوشی سے بدل دیجئے. ہر جگہ ہدایت کی ہوائیں چلا دیجئے. جہاں جہاں رحمتیں برکتیں اترتی ہیں، اے اللہ، ہم سب محتاج ہیں، ہمیں بھی عطا فرما دیجئے. جتنی مخلوقات دعائیں کر رہی ہیں، جتنے لوگ دعا کر کے جا چکے، اور جتنی دعائیں تا قیامت ہوگی، اے اللہ، ہم سب کی طرف سے قبول فرما لیجئے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد واله واصحابه اجمعين برحمتك يا ارحم الراحمين. سبحان الله وبحمده، سبحانك اللهم وبحمدك، نشهد ان لا اله الا انت، نستغفرك ونتوب اليك. ہمارے بھائی محی الدین صاحب کے خالہ کا انڈیا میں انتقال ہو گیا. دعا فرمائے، اللہ تعالیٰ مرحومہ کی مغفرت فرمائے، اور ان کو جنت الفردوس عطا فرمائے، اور اللہ پاک ان کے لواحقین کو صبر جمیل عطا فرمائے. اللہم اغفر لحینا ومیتنا وشاہدنا وغائبنا وصغیرنا وکبیرنا وذکرنا وانثانا. اللهم من احييتنا فاحيه على الاسلام، ومن توفيته منا فتوفه على الايمان. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات. ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الابرار. وصلى الله تعالى على خير خلقه محمد واله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.